الله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا لا يسخر قوم من قوم عسى أن يكونوا خيرا منهم ولا نساء من نساء عسى أن يكن خيرا منهن ولا تلمزوا أنفسكم ولا تنابزوا بالألقاب بئس الاسم الفسوق بعد الإيمان ومن لم يتب فأولئك هم الظالمون. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو یہ جو آیات ابھی تلاوت کی گئیں تو ان کے بارے میں تو ہم بات چیت کرنا شروع کرتے ہیں. ابھی پیچھے سے جو ٹاپک چل رہا تھا اس کے بارے میں چند اہم باتیں آپ کے سامنے رکھتی تھیں، پھر اس کے بعد آگے چلیں گے انشاءاللہ. تو پیچھے جو بات اللہ تعالیٰ نے ارشاد فرمائی تھی، حکم دیا تھا، وہ مسلمانوں کے اجتماعی مسائل سے متعلق تھا کہ اگر تم میں سے دو گروہ آپس میں لڑ پڑے، ان میں تنازع ہو جائے، لڑائی ہو جائے، تو تم ان کے درمیان صلح کروا دو، رائٹ؟ اور اگر ان میں سے کوئی ایک دوسرے کے اوپر چڑھائی کرے تو تم اس سے لڑو، ٹھیک ہے؟ یعنی شروع کرنے میں وہ تمہاری بات نہ مانے تو تم اس سے پھر لڑائی کرو حتیٰ کہ وہ واپس لوٹ آئے اللہ کے حکم کے اوپر، یعنی امن اور آتشی کے اوپر وہ واپس لوٹ آئے، جو کہ اللہ تعالیٰ کا ایمان والوں کے لیے حکم ہے. پھر جب وہ لوٹ آئے تو پھر تم سلو وغیرہ مکمل طریقے سے کروا دو، تاکہ ان کے دلوں کے اندر جو غلط فہمیاں یا کینہ بہت عداوت وغیرہ پیدا ہو گئی تھی تو وہ بھی ختم ہو جائے. تو اس کے تحت جو ہے وہ ہم نے مشاجرات صحابہ کا بہت ہی اہم موضوع کل تفصیل کے ساتھ ڈسکس کیا تھا، ٹھیک ہے؟ مشاجرات صحابہ کے بارے میں اگر کسی کو کوئی سوال ہو تو وہ آپ پوچھ سکتے ہیں، ٹھیک ہے؟ یہ کلاس روم ہے، یہ کوئی بیان نہیں ہے. بیان میں سوال جواب کا موقع نہیں ہوتا، ٹھیک ہے؟ لیکن یہ کلاس اس لیے رکھی گئی ہے کیونکہ اس کے اندر آپ کے پاس سوال پوچھنے کا سہولت موجود ہے، تو چاہیے کہ ہم پوچھا بھی کریں. یہ مت سوچا کریں کہ جی ان کے پاس جواب نہیں ہوگا اس بات کا، ٹھیک ہے؟ یعنی اس نیت سے سوال پوچھنا کہ میں ان کو نیچا کر کے دکھاؤں اور ان کو آزماؤں، یہ تو نیت ہی غلط ہے سوال کرنے کی، ٹھیک ہے؟ تو غلط نیت سے سوال کرنے کی تو ویسے ہی اللہ تعالیٰ نے اجازت نہیں دی ہے، لیکن اچھی نیت سے سوال کرنا وہ ہوتا ہے اپنے علم کے لیے سوال کرنا، ٹھیک ہے نا؟ تو جب اپنے علم کی نیت سے کوئی سوال کر رہا ہے، ٹھیک ہے نا، اور استاد کو استاد سمجھ کر کے اس سے سوال کر رہا ہے، تو اب یہ فکر نہیں کرنی چاہیے کہ اگر ان کو جواب نہ معلوم ہوا تو پھر جو ہے وہ ان کے لیے شرمندگی کا سبب بنے گا، یہ نہیں سوچنا چاہیے، ٹھیک ہے؟ بیکاز یہ طالب علم کا مسئلہ نہیں ہوتا کہ استاد کو معلوم ہے کہ نہیں ہے، ٹھیک ہے؟ یہ استاد کا مسئلہ ہے کہ اس کو معلوم ہے کہ نہیں ہے، ٹھیک ہے؟ تو ہمارے اساتذہ، ہمارے اکابرین کا یہ طرز عمل رہا ہے کہ اگر ان کو معلوم ہوتا ہے تو وہ جواب دے دیتے ہیں، اور اگر ان کو معلوم نہیں ہوتا تو وہ کہہ دیتے ہیں لا ادری، مجھے معلوم نہیں ہے، میں پوچھ کے بتا دوں گا، ٹھیک ہے؟ تو بڑا آسان ہے ان کے لیے یہ بات مان لینا کہ جی ان کو یہ بات معلوم نہیں ہے، ٹھیک ہے؟ نہیں معلوم ہوگی تو ایڈمٹ کر لیں گے، تو یہ ہمیں فکر کرنے کی ضرورت نہیں ہے کہ ان کو معلوم ہے کہ نہیں ہے. تو بس ہمارا کام ہے صحیح نیت کے ساتھ علم حاصل کرنا. اچھا، تو مشاجرات صحابہ کے بارے میں اگر کوئی سوال ہو تو آپ بلا کر لو پوچھ سکتے ہیں. اب اس کے اسی ٹاپک کے اوپر چند باتیں جو کہ ہمارے حضرت نے پچھلے سال جو سورہ حجرات کی تفسیر کری تھی، تو ماشاء اللہ پہلے ہی سوال آپ نے ایسے کیا جو کہ کل میرے ذہن میں بھی آیا تھا لیکن اس کا جواب تلاش کرنے کی مجھے توفیق نہیں ہوئی، موقع نہیں ملا، کہ جنگ صفین کو صفین کیوں کہا جاتا ہے؟ البتہ یہ مجھے نہیں معلوم، ٹھیک ہے؟ البتہ یہ کہ معلوم کیا جا سکتا ہے، انشاءاللہ جواب اس کا مل جائے گا. جنگ جمل کے بارے میں تو بتا دیا تھا، عائشہ رضی اللہ تعالیٰ عنہا کیونکہ اونٹ پر سوار تھی تو اس وجہ سے اس کا نام جنگ جمل پڑ گیا. ستین کا اگر آپ میں سے کسی کو معلوم ہو تو آپ بھی شیئر کر سکتے ہیں، اس میں کوئی مضائقہ نہیں ہے. ٹھیک ہے، تو اس کی وجہ تسمیہ وہ میرے ذہن میں سب نہیں ہے، انشاءاللہ دیکھیں گے. اچھا، تو چند باتیں جو حضرت نے فرمائی تھی تو وہ آپ کے سامنے بھی رکھنی ہے. تو ایک تو یہ کہ جی صحابہ کرام کی جو عظمت اور فضیلت ہے نا، تو اس کے متعلق یہ بات ہے کہ دیکھیں یہ جو صحابہ کی زندگی تھی، یہ صحابہ کی زندگی امت کے لیے تعلیم تھی. ٹھیک ہے، یعنی یہ پورا کا پورا گویا کہ ایک ایجوکیشنل ماڈل تھا ہمارے لیے، امت کے لیے. ٹھیک ہے، تو جیسے کہ ہم نے پہلے بھی بات کری تھی کہ قرآن کی آیات جو ہوتی ہیں ان کا شان نزول ہوتا ہے کہ بھئی کوئی واقعہ پیش آتا اس کے اوپر اللہ تعالیٰ کی طرف سے ہدایات آتی تھی قرآن کی آیات کی شکل میں عمومی طور پر، اور کبھی نبی علیہ صلی اللہ علیہ وسلم کے دل میں اللہ تعالیٰ وہی القاء فرما دیتے تھے جس کو حدیث کہتے ہیں. ٹھیک ہے، تو یہ سب جو ہے پھر پوری امت کے لیے ایک ایجوکیشن بن گیا نا. تو اب یہ جو یعنی امت کو جن چیزوں کی علم کی ضرورت ہے، ٹھیک ہے، وہ سارا کا سارا علم جو ہے وہ ہمیں قرآن اور حدیث میں یا تو صراحتاً ملتا ہے، صراحتاً یعنی بالکل اگزیکٹلی جیسے کہ ہمیں ضرورت ہے ویسے ہی ملتا ہے، یا اشارتاً ملتا ہے. ٹھیک ہے نا، یا اشارتاً ملتا ہے کہ بھائی اگزیکٹلی ویسے نہیں لیکن اس کا اشارہ ہمیں مل جاتا ہے. تو اس اشارے کے اوپر پھر علماء جو ہے وہ اجتہاد کرتے ہیں، قیاس کرتے ہیں اور مسائل کا حل نکالتے ہیں. ٹھیک ہے، تو یا تو قرآن اور حدیث کے اندر ہر مسئلے کا صراحتاً حل موجود ہے یا اشارتاً حل موجود ہے. ٹھیک ہے، اب جب بھی ایک انسانی معاشرہ پنپتا ہے، پھیلتا ہے، ٹھیک ہے، تو انسانی معاشرے کے اندر اختلاف ہونا لازمی ہے. ٹھیک ہے، اختلاف ہونا لازمی ہے. یہ اختلاف جو ہے یہ صرف انٹلیکچوئل اختلاف بھی ہو سکتا ہے، رائے کا اختلاف، اور یہ رائے کی حد تک ہی رہے یہ بھی ممکن ہے، لیکن یہ اختلاف بڑھتے بڑھتے لڑائی کی شکل بھی اختیار کر سکتا ہے. ٹھیک ہے نا، جسمانی قتال، جنگ و جدال کی شکل بھی اختیار کر سکتا ہے. ٹھیک ہے نا، یہ بھی تو انسانی معاشرے کو سچویشن پیش آ سکتی ہے نا. ٹھیک ہے، تو اب یہ ایک بڑی اہم سچویشن ہے کہ جس کا کہ حل ہونا چاہیے، رائٹ، جس کا کہ حل موجود ہونا چاہیے قرآن اور حدیث کے اندر. بھائی اگر اس کا حل موجود نہ ہو قرآن اور حدیث کے اندر، تو پھر لوگوں کے درمیان جب جنگ و جدال کی نوبت آئے گی تو وہ اس کا حل کیسے تلاش کریں گے. ٹھیک ہے نا، تو اگر قرآن اور حدیث میں صراحتاً یا اشارتاً اس کا حل موجود نہ ہو تو پھر تو ہم ان گائیڈڈ رہ جائیں گے نا، بغیر رہنمائی کے رہ جائیں گے، جو کہ مناسب نہیں ہے، ٹھیک بات نہیں ہے. تو یہ جو لوگوں کے درمیان جنگ و جدال والا معاملہ ہے نا، یہ معاملہ جو ہے وہ صحابہ کرام یعنی نبی علیہ السلام کی زندگی میں پیش نہیں آیا. ٹھیک ہے، اس لیے کہ نبی علیہ السلام کے زندگی میں آپ صلی اللہ علیہ وسلم کے سامنے اگر صحابہ کے درمیان جنگ و جدال والا معاملہ پیش آ جاتا نا، تو پھر ایک بہت ہی یعنی ایک نبی علیہ السلام کے اوپر جو کی شان میں جو ہے وہ ایک نیگیٹو بات ہوتی. ٹھیک ہے، اور مخالفین کو ایک بڑا اعتراض کا موقع مل جاتا کہ بھئی یہ کیسے رسول تھے کہ ان کی زندگی میں ہی ان کے شاگرد آپس میں جنگ و جدال اور قتال کرنا شروع ہو گئے. ٹھیک ہے، بیکاز یہ ایک ظاہر ہے ایک مشکل چیز ہوتی ہے، ایک ڈیفیکلٹ ٹو انڈرسٹینڈ اور اپریشیٹ چیز ہوتی ہے. ٹھیک ہے، کہ بھئی استاد کے سامنے ہی شاگرد جو ہے وہ لڑنا پڑنا شروع ہو جائے. آپ نے کبھی دیکھا ہوگا کہ اگر کوئی استاد کسی شاگرد سے بات دو شاگردوں سے بات کر رہا ہے اور وہ شاگرد جو ہے وہ بہت زیادہ ایک دوسرے کے ساتھ دست دست و ہو گئے، رائٹ، ہاتھ پیر سے لڑائی کرنا شروع ہو گئے، تو پھر بہت ہی زیادہ بری سچویشن ہو جاتی ہے. ٹھیک ہے، تو نبی علیہ السلام کے سامنے اللہ تعالیٰ نے ایسا نہیں ہونے دیا. ٹھیک ہے، لیکن امت کو تعلیم تو دینی تھی نا، تو اس وجہ سے ہمارے علماء نے لکھا کہ یہ جو جنگ و جدال کے مسائل تھے نا، کہ جی کیسے جنگ و جدال کو آپ نے حل کرنا ہے، یہ مسائل پھر نبی علیہ السلام کی دنیا میں جانے کے بعد پیش آئے. ठीक है, आप सल्लल्लाहु अलैहि वसल्लम के सामने पेश नहीं आए। आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी में मुसलमानों में अल्लाह ताला ने जंग नहीं होने दी, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी के बाद जो है ये जंग वाला मामला पेश आया। और फिर इस मामले को सहाबा ने कैसे हैंडल किया, ये सहाबा को जो हैंडल करना है ना, ये भी तो सुन्नत के अंदर ही दाखिल है, ठीक है ना। क्योंकि नबी अलैहिस्सलाम ने जो फरमाया ना कि जी तुम सुन्नत के ऊपर अमल करो, तो आप सल्लल्लाहु अलैहि वसल्लम की हदीस मुबारक है कि मेरी सुन्नत पर और मेरे सहाबा की सुन्नत पर अमल करो। असहाबी कल नजूम, मेरे सहाबा जो है वो सितारों की मानंद हैं, तुम उन सितारों में से किसी की भी पैरवी करोगे ना तो तुम हिदायत पा जाओगे, ठीक है। तो हमने तो सहाबा की भी इत्तबा करनी है ना। तो अब सहाबा ने अपने इन बाहमी इख्तलाफात को कैसे हल किया, इससे उम्मत के सामने तफसीली हिदायत आ गई, ठीक है, तफसीली हिदायत आ गई। तो ये मुशाजरात सहाबा जो है ये भी जो है वो एजुकेशनल मॉडल का हिस्सा है, उम्मत के लिए एजुकेशनल मॉडल का हिस्सा है। इनमें जो अली रज़ी अल्लाह अन्हु और तलहा जुबैर और आयशा सिद्दीका रज़ी अल्लाह अन्हा के दरमियान जो एक जंग हुई, तो उसके अंदर भी बहुत सारी जो है वो नुकात हमें मिलते हैं हिदायत के लिए। और जो बाद में जंग सिफीन पेश आई, जो हज़रत मुआविया रज़ी अल्लाह ताला अन्हु और अली रज़ी अल्लाह अन्हु के माबैन हुई, तो उसमें भी बहुत सारी हमारे लिए हिदायत के नुकात मौजूद हैं। एक पॉइंट हो गया, ठीक है, कि नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में अल्लाह ताला ने नहीं करने दिया, ये ज़िंदगी के बाद हुआ, लेकिन ये भी एजुकेशनल मॉडल ही का हिस्सा है, ठीक है। दूसरी अहम बात यह है कि जैसे कि कल हमने ये एक्चुअली ये बात दूसरी हम पहले ऑलरेडी कर चुके हैं कि सहाबा जो हैं ये तो अल्लाह ताला की तरफ से पाकीज़ा हो चुके थे, जैसे कि इन्हीं आयात जो कि अभी हमने पढ़ी थी सूरह हुजरात के अंदर ही, कि हमने तुम्हारे दिलों को पाकीज़ा कर दिया और ईमान को उसके अंदर मुजयन कर दिया और कुफर और इस्यान और गुनाह को जो है तुम्हारे लिए मकरूह बना दिया, ठीक है। तो इससे बात को साबित हो गई कि सहाबा का जो अमल था वो अल्लाह ताला के यहाँ गैर मकबूल नहीं था, गुनाह नहीं था। तो उसके ऊपर भी किसी यानी शायर ने बड़ा प्यारा शेर लिखा, जो कि हज़रत ने मेंशन किया था अपने लेक्चर्स के अंदर, कि सहाबा बाहम जंग भी करें, सहाबा बाहम जंग भी करें तो भी वो सईद हैं। सईद का मतलब होता है कि खुशबख्त, जिनका के अंजाम अच्छा है, अल्लाह ताला के नज़दीक मकबूल है। तो सहाबा बाहम जंग भी करें तो भी वो सईद हैं, इधर के भी शहीद हैं उधर के भी शहीद हैं, ठीक है। यानी इस तरफ के वाले लोग जो हैं जिनका कत्ल हो गया तो वो भी अल्लाह के नज़दीक शहीद ही होंगे और दूसरी तरफ वाले भी शहीद ही होंगे, ठीक है, क्योंकि दोनों जो है वो अपने इज्तिहाद पे अमल कर रहे थे और दोनों की नीयत जो है वो अल्लाह ताला की रजा ही थी। ये हो गया दूसरा पॉइंट। और तीसरा पॉइंट जो बहुत अहम है बतौर उसूल के हमें याद रखना है, वो ये है कि सहाबा कराम के बारे में जो हम तक बातें पहुंचती हैं ना, उनके दो जराए हैं, दो सोर्सेज हैं। एक जरिया जो है वो कुरान और हदीस है, ठीक है, कि कुरान में अल्लाह ताला ने सहाबा कराम के शान में बहुत सारी आयात नाजिल करी, ठीक है ना, वकुल्लहुम वअदल्लाहुल हुस्ना, ठीक है, कि अल्लाह ताला ने सब के साथ जो है वो बेहतरीन वादा फरमा दिया, रदियल्लाहु अन्हुम व रदू अन, ठीक है ना। ये भी कुरान के कई हुक्म है सहाबा कराम के बारे में, ठीक है। तो ये इस तरह के बहुत सारे आयात जो है वो सहाबा कराम की शान में आई हैं। और सूरह हुजरात की जो आयात को हमने एक दो दिन पहले पढ़ी ही थी, ठीक है ना। और हदीस के अंदर सहाबा के मनाकिब जो है वो बहुत सारे आए, जो एक हदीस भी आपको पढ़ करके मार्को कुरान से ही सुनाई थी, ठीक है, अल्लाह ताला से डरो मेरे सहाबा के बारे में, जो उनसे मोहब्बत करता है वो मेरी मोहब्बत की वजह से उनसे मोहब्बत करता है, और जो उनसे अदावत रखता है वो मेरी अदावत की वजह से उनसे अदावत रखता है, ठीक है ना। कितनी जबरदस्त नबी ने अल्फाज इस्तेमाल किए, ठीक है। तो कुरान और हदीस ये एक जरिया है सहाबा कराम के बारे में ओपिनियन बनाने का। और दूसरा जरिया क्या है सहाबा कराम के बारे में जो हम तक खबरें पहुंचती हैं, अगर आपने से कोई बताए दूसरा क्या सोर्स ऑफ इंफॉर्मेशन है सहाबा कराम के बारे में जो खबरें हम तक पहुंचती हैं, उसकी दूसरी सोर्स ऑफ इंफॉर्मेशन को क्या कहेंगे या क्या कहते हैं? एक तो हो गई कुरान और हदीस, दूसरी सोर्स ऑफ इंफॉर्मेशन क्या है जी? जी खवातीन ने जवाब दे दिया, मर्दों की तरफ से कोई तारीख इस्लाम। हाँ तारीख, हिस्ट्री। ठीक है, दोनों ने सही जवाब दिया, तारीख, जिसको हिस्ट्री कहते हैं अंग्रेजी में। ठीक है, तो अब जब इन दोनों चीजों का मवाजना करते हैं ना, तो कौन सी चीज ज्यादा ऑथेंटिक है, किस चीज के ऊपर मुसलमान का एतमाद ज्यादा होना चाहिए, क्या तारीख पर होना चाहिए या कुरान और हदीस पर होना चाहिए? तो बहुत ही जाहिर बात है कि तारीख के मुकाबले, यानी कुरान और हदीस के मुकाबले में तारीख की कोई हैसियत नहीं है। ठीक है भाई, तारीख से आपको बहुत सारी बातें पता लगती हैं, तारीख का मुताला करना चाहिए, हमें मालूम होना चाहिए कि हमारी तारीख में क्या मामला हुआ। लेकिन अगर कोई ऐसी बात तारीख में आपको मिलती है जो कि कुरान और हदीस के खिलाफ जाती है, वहां से जो इंफॉर्मेशन मिल रही है उसको रद्द करती है, कॉन्ट्रडिक्ट करती है, तो फिर हम किस चीज को इख्तियार करेंगे और किस चीज को रद्द कर देंगे? क्या हम तारीख को इख्तियार कर लेंगे और कुरान और हदीस को रद्द कर देंगे? हरगिज नहीं, वरना तो हम तो मुसलमान ही नहीं रहेंगे ना। किस किस्म के मुसलमान है कि कुरान और हदीस की जो सराहतन बातें हैं उनको हमने इग्नोर कर दिया और तारीख को इंपॉर्टेंस देनी शुरू कर दी? ठीक है, जाहिर सी बात है कि हमने कुरान और हदीस के जो दलीलें हैं, कुरान और हदीस के जो ऐलानात हैं, जो सर्टिफिकेशंस हैं, हमने उनको इख्तियार करना है और तारीख को हमने पाँव की ठोकर से उड़ा देना है, ऐसे मामलात के अंदर जहाँ पर के तारीख कुरान और हदीस के खिलाफ जाती है। तो ये एक ऐसा उसूल है कि अगर हम इसको याद रखें ना, तो सहाबा के बारे में जो भी कुछ कुछ भी कहे, कि जिस बड़ी से बड़ी किताब के अंदर कोई मशहूर से मशहूर जो है वो तफसीर की किताब हो, किसी की जो है वो कोई और तारीख की किताब हो, जो भी हो जिसके अंदर सहाबा के बारे में कोई मनफी बातें लिखी हुई हैं, ठीक है, तो हम उनको रद्द कर देंगे, इसलिए कि कुरान की सराहतन आयात मौजूद है और हदीस में भी सराहतन सहाबा कराम के बारे में बहुत सारी मनाकिब जो है वो मौजूद हैं। तो भाई उनके नज़दीक जो है वो किसी मुफक्किर इस्लाम सो कॉल्ड, राइट, किसी भी मुअर्रिख की लिखी हुई बात की कोई हैसियत नहीं है। ठीक है, तो ये एक ऐसा नुक्ता है जो कि हमारे अकाबरीन ने हमें समझा दिया, इससे बड़े बड़े मसलों का हल हो गया, क्योंकि बहुत सारी ऐसी किताबें मौजूद हैं इस किस्म के मुफक्किरीन सो कॉल्ड, राइट, इंटेलेक्चुअल्स की लिखी हुई, कि जिनके अंदर सहाबे कराम को तानो तशनी का और एतराजात का निशाना बनाया गया है। ठीक है जी, अब हम आगे चलते हैं। ये जो आयात आज तिलावत की गई, इसमें अल्लाह ताला इरशाद फरमाते हैं, या अय्युहल्लज़ीना आमनू, ठीक है, फिर जो है ना अल्लाह ताला बराह रास्त मुखातब है ईमान वालों को, ए वो लोग जो कि ईमान लेकर के आए। ठीक है, तो इसके ऊपर भी बड़ी अहम बात हमारे अकाबरीन ने हमें समझाई कि भाई इस सूरत के अंदर अल्लाह ताला बार बार ईमान वालों ईमान वालों ईमान वालों को ऐसे खिताब क्यों फरमा रहे हैं? क्योंकि इस सूरत के अंदर अल्लाह ताला जो है ना वो ईमान वालों को आदाब सिखा रहे हैं, इखलाक सिखा रहे हैं, ठीक है ना, उनको रिमाइंड करवा रहे हैं कि तुमने अल्लाह के रसूल के साथ कैसे मुआमला करना है, तुमने जो है वो आपस में एक दूसरे के साथ कैसे मुआमला करना है, जिसको हमने बताया था वर्टिकली कैसे मुआमला करना है और हॉरिजॉन्टली कैसे मुआमला करना है। ठीक है, आदाब की तालीम है इसके अंदर, ऊपर वालों के साथ भी और बराबर वालों के साथ भी। तो अल्लाह ताला हमें इस तरीके से रिमाइंड करवा रहे हैं कि भाई तुम तो ईमान वाले हो, तुम तो अल्लाह और उसके रसूल के ऊपर ईमान ला चुके हो, अब बेअदबी का तो तुमसे तसव्वुर भी नहीं किया जा सकता, राइट, बेअदबी तो तुम्हारी शान के खिलाफ है, तुम तो अफजल तरीन इंसान हो जो कि मैंने इस दुनिया में भेजे, तुम तो अफजल तरीन इंसान हो, अल्लाह के ऊपर और अल्लाह के महबूब के ऊपर ईमान लाए हुए हो, आखिरत के ऊपर ईमान रखते हो, ठीक है, तो तुम्हारी शान के बिल्कुल खिलाफ है ये बात कि तुम बेअदबी का शिकार हो, तो इस वजह से जो तुम्हें आदाब सिखाए जा रहे हैं उन आदाब के ऊपर लाजिम है कि तुम अमल करो। एक और हदीस मुबारक भी नकल फरमाई थी, तिर्मिजी शरीफ की हदीस है कि अकमलुल मोमिनीना ईमानन, के ईमान के एतबार से जो सबसे ज्यादा कामिल मोमिन होता है, अहसनहुम खुलुकन, वो होता है कि जिसके इखलाक सबसे अच्छे होते हैं। ठीक है, यानी जिसके सबसे अच्छे इखलाक होते हैं वही ईमान के एतबार से सबसे कामिल मोमिन होता है। अच्छे इखलाक का होना जो है वो ईमान का शोभा है और इससे जो है वो ईमान के अच्छे होने का पता लगता है। तो अल्लाह ताला बार बार ईमान वालों को इस आयत इस सूरत के अंदर या अय्युहल लज़ीना कह करके ये बात याद दिला रहे हैं, ला यस्खर कौमुम मिन कौमिन, कोई कौम यानी कोई लोगों का ग्रोह, कौम से मुराद होती है लोगों का ग्रोह, तीन या तीन से ज्यादा लोगों के ऊपर कौम का लफ्ज बोला जा सकता है, ठीक है, कोई ग्रोह जो है वो दूसरे ग्रोह के ऊपर यानी तमस्खुर ना करे, उनका मजाक ना उड़ाए। अब तफसील इंशाल्लाह आगे पढ़ेंगे। असा अन यकूनु खैरम मिनहुम, के ऐन मुमकिन है कि जिनका मजाक उड़ाया जा रहा है वो मजाक उड़ाने वालों से ज्यादा बेहतर हो अल्लाह के नज़दीक, ऑफ कोर्स, ठीक है ना, क्योंकि असल क्राइटेरिया तो अल्लाह के नज़दीक है कि कौन ज्यादा बेहतर है कौन कम बेहतर है। तो भाई मजाक उड़ाने वाला तो मजाक क्यों उड़ाता है, क्योंकि वो उसको कमतर समझता है ना, तो तुम कमतर समझ रहे हो लेकिन अल्लाह के नज़दीक वो ज्यादा बेहतर है तुमसे। वला निसाउम मिन निसाइन, फिर अलग से औरतों का तذکرہ किया कि औरतें भी जो है वो दूसरे औरतों का मजाक ना उड़ाएं, हालांकि कौम के अंदर औरतें शामिल हो जाती हैं, ठीक है ना, कौम का लफ्ज जो है वो मर्दों के लिए खास तौर पर बोला जाता है, लेकिन अगर एप्लीकेबल हो वो मुकाम ऐसा कि औरतें भी इसका मुखातब हो सकें तो कौम के अंदर औरतें कवर हो जाती हैं। लेकिन यहाँ पर मजीद एम्फेसिस के लिए, जैसे कि पीछे भी बताया था कि ज्यादा अल्फाज का इस्तेमाल जो है वो ज्यादा ताकीद को जाहिर करता है, ज्यादा अहमियत को जाहिर करता है, तो औरतों के लिए अलग अल्लाह ताला ने अल्फाज इस्तेमाल किए इसी एक अदब की तालीम देने देने के लिए, ठीक है, क्योंकि ये जो तमस्कुर उड़ाने वाला काम है ये मर्द भी करते हैं और ये औरतों से भी हो जाता है, औरतें भी औरतों का तमस्कुर उड़ाती हैं, और ये मामला जो है वो बल्कि यानी मर्दों में तो फिर अक्सर जो है वो ये काम कम होता है, लेकिन अनफॉर्चुनेटली खुद औरतें इस बात पर गवाह हैं, ये नहीं कि हम जो है मर्द होने के नाते जो है वो औरतों के ऊपर तनकीद कर रहे हैं, बल्कि खुद औरतों की जुबानी से सुनी हुई बातों को की वजह से ही आपको ये बात बता रहे हैं, क्योंकि ये औरतों के जो गैदरिंग्स होती हैं ना तो वहाँ की जो खबरें मिलती हैं उन्हीं से हमें पता लगता है। अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह कि जब से दीन वालों के साथ जुड़े हैं, ठीक है, नमाजें तो पहले भी पढ़ते थे, अल्हम्दुलिल्लाह जिंदगी में शराब नहीं पी, ठीक है ना, बड़े बड़े जो गुनाह होते हैं वो तो पहले भी नहीं किए थे, ठीक है ना, लेकिन जो बहुत सारे ऐसे काम थे जिनको कि हम गुनाह समझते ही नहीं तो वो तो करते थे, ठीक है, लेकिन जब अल्लाह वालों के साथ जुड़े और उनके सामने अपने आप को इस्लाह के लिए पेश किया, उनकी झिड़कियां भी खाई, उनकी डांटे भी खाई, उनसे जो है वो हर किस्म का जो कुछ उन्होंने किया उन, ठीक है ना, अल्हम्दुलिल्लाह बर्दाश्त किया, तो उसके बाद जो जिंदगी में तब्दीलियां आई तो उनमें से एक मेजर तब्दीली ये थी कि जो गैर महरमों के साथ इख्तलात वाला मामला होता है वो खत्म हो गया, ठीक है, अब औरतों की मजलिस में बैठना और उनके साथ जो है वो हंसी मजाक करना और उनके साथ इस तरह की बातें शेयर करना ये तो ख़त्म हो गया, तो अब हमें तो पता ही नहीं लगे कि जी औरतों की जब मजलिसें होती हैं तो उनमें क्या होता है, ठीक है ना, हमने कोई वहाँ पे वीडियो कैमरे तो नहीं लगाए हुए होते कि जी पता लगे वो क्या कर रही है, ऑडियो डिवाइस लगाई हुई है कि जी औरतों में क्या बातें हो रही हैं, हम तो ये नहीं करते अल्हम्दुलिल्लाह, तो फिर हमें खबरें कैसे मिलती हैं, औरतों ही से मिलती हैं ना, ठीक है ना, तो अब यहाँ पर कोई मेल अगेंस्ट फीमेल वाला मसला नहीं है बल्कि ये फीमेल्स ही की तरफ से सुनी हुई बातें हैं कि भाई जब औरतें आपस में बैठती हैं तो अनफॉर्चुनेटली ये जो एक दूसरे के ऊपर कमेंट्स देने वाला मामला और किसी को कुछ कह देने वाला मामला, जुबान के ऊपर कंट्रोल ना होने वाला मामला, ये बहुत ज्यादा हो जाता है इन मजलिसों के अंदर, ठीक है ना, तो शायद यही वजह है कि अल्लाह ताला ने इसको अजम्पशन पे नहीं छोड़ा कि भाई कौम का लफ्ज इस्तेमाल कर देंगे तो औरतें खुद ही समझ जाएंगी कि हाँ भाई वो भी मुराद है इससे, अजम्पशन पे नहीं छोड़ा, क्योंकि अजम्पशंस के अंदर जो होती है वो बहुत सारे लोगों के बात समझ में नहीं आती, ठीक है ना, बहुत सारे लोग ऐसे होते हैं कि जिनको बात जो है वो स्पेल आउट करनी पड़ती है, समझते हैं ना, स्पेल आउट करने का क्या मतलब होता है कि लफ्ज ब लफ्ज खास डायरेक्टली बात समझाते हैं तब उनको समझ में आएगी बात, अगर आप एक उमूमी बात कर देंगे और ये तवक्को रखेंगे कि भाई सुनने वालों को सबको समझ में आ गई होगी, बहुत सारे लोगों के सर पर से बात गुजर जाती है, समझते हैं ना, सर पर से बात गुजर जाती है, क्या क्या हम क्या मतलब होता है, राइट, कुछ समझ में नहीं आ रहा होता कि भाई क्या कह गए हैं ये, क्या इन्होंने कह दी है बात, क्या ये मेरे ऊपर भी अप्लाई होती है, क्या ये हम पर भी अप्लाई होती है कि नहीं, ठीक है ना, बिल्कुल ही ऊपर से गुजर जाती है बात, ठीक है ना, तो इस वजह से बहुत से लोग ऐसे होते हैं कि जिनको के स्पेल आउट
करके बात बतानी पड़ती है। तो गोया कि अल्लाह ताला ने यहाँ पर भी स्पेल आउट करके बता दिया है कि नहीं, औरतें जो है ये ना समझे कि जी ये काम तो दूसरे लोग क्या करते हैं, मर्द क्या करते हैं, तो इस वजह से बस अल्लाह ताला ने कौम का लफ्ज इस्तेमाल कर दिया। और कौम का लफ्ज अरबी जुबान में तो अमूमन मर्दों के लिए इस्तेमाल होता है, तो हम यहाँ पर मुखातब नहीं है, बल्कि अल्लाह ताला ने स्पेल आउट करके बयान कर दिया वला निसा उम्मिन निसाइन, ठीक है, ताकि सरफे से बात ना गुजर जाए बल्कि कान के अंदर से दाखिल होकर के फिर दिमाग में उसको प्रोसेस भी किया जा सके। तो वला निसा उम्मिन निसाइन असा यकुन्ना खैरम मिन हुन्ना, कि शायद वो जिनका मजाक उड़ाया जा रहा है वो औरतें मजाक उड़ाने वाली औरतों से ज्यादा बेहतर हों। वला तलमिजु अनफुसकुम, और ऐब ना लगाओ एक दूसरे को, लफ्जी तर्जुमा तो बनता है अनफुसकुम, अपनी जान को ऐब ना लगाओ, ठीक है, बाकी इसकी तफसील आगे। वला तनाबजु बिल अलकाब, और अलकाब से यानी टाइटल से एक दूसरे को मत पुकारो। बिस लिस्मुल फुसूक, कि ये यानी बड़ा यानी बुरा नाम है। बेसल, बेसा का मतलब होता है बहुत बुरा, क्या ही बुरा, ठीक है, बेसा का ये मतलब होता है। अल इस्म मतलब नाम, और अल फुसूक मानी बहुत बुरा, जैसे कि गुनाह के लिए भी फिस्क का लफ्ज इस्तेमाल होता है, तो फुसूक जो है वो बुराई के लिए भी लफ्ज इस्तेमाल किया जाता है, गुनाहगारी का काम है, यानी कि यानी ये जो इस तरह से नाम लगाना है ना, ये टाइटल लगाना, टाइटल के लिए भी इस्म का लफ्ज इस्तेमाल किया जाता है। तो ये एक दूसरे को जो तुम टाइटल्स देते हो, बुरे बुरे टाइटल्स, ये बहुत गुनाह का काम है, ठीक है ना। इन तीन आया, इन तीन अल्फाज का ये मतलब हुआ। बादल ईमान, कि तुम ईमान लाने के बाद इस किस्म के काम करो, ये तो और भी ज्यादा बुराई का काम है, क्योंकि ईमान तो जैसे कि पीछे बात हो चुकी, ये तो इसका मकसद तो ये है कि तुम्हें इन बड़े बड़े गुनाहों से बाहर निकाल दे। ये क्या हुआ कि तुम ईमान भी लेकर के आ गए, अभी भी तुमने इस किस्म के गुनाह नहीं छोड़े, ठीक है। जैसे कि अभी हमारे शेख उल हदीस दाम बरकातहुम जो दौरा हदीस दरसे हदीस किया करते हैं वहाँ इतिकाफ में, तो उनसे सुना था कि ये जो बहुत सारे हमें हदीसें मिलती हैं ना, कि जिनसे कि भाई फुराना काम कर लेने से अल्लाह ताला गुनाहों को बख्श देते हैं, जुमे की नमाज पढ़ता है जो बंदा, फिर अगले जुमे की नमाज, तो इन दोनों जुमों के दरमियान जो है वो गुनाह जो है वो बख्श दिए जाते हैं। जो इंसान अच्छे से वजू करके नमाज पढ़ने के लिए जाता है तो वजू करने से गुनाह बख्श दिए जाते हैं, और फलाना काम करने से गुनाह बख्श दिए जाते हैं, राइट। इतनी सारी हदीस हमें मिलती हैं। तो शेख उल हदीस साहब ने फिर हमें बात रिमाइंड करवाई थी कि इस इन गुनाहों से मुराद सगीरा गुनाह होते हैं, सगीरा गुनाह, छोटे गुनाह, ठीक है ना। अब सगीरा के डेफिनेशन का मौका अभी नहीं बल्कि आगे चलेंगे। इस सगीरा गुनाह यहाँ से मुराद होते हैं, कबीरा गुनाह मुराद नहीं होते। कबीरा गुनाह जो हैं वो तौबा से माफ होते हैं, वो वजू कर लेने से माफ नहीं हो जाते, वो एक नमाज पढ़ लेने से माफ नहीं हो जाते, ठीक है ना। तो फिर नबी अलैहिस्सलाम, सवाल ये पैदा होता है, तालिबे इल्माना सवाल, कि अगर ये सगीरा और कबीरा में ऐसा डिस्टिंक्शन है कि इन आमाल से सिर्फ सगीरा माफ होते हैं, कबीरा माफ नहीं होते, तो नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये बात बता क्यों नहीं दी, ठीक है। नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इन हदीसों के अंदर ये अल्फाज ऐसे इस्तेमाल क्यों नहीं किए कि ये बात हमारे ऊपर वाज़ेह हो जाती कि भाई सिर्फ सगीरा मुराद है, कबीरा मुराद ही नहीं है। उसकी वजह क्या है? उसकी वजह यह है कि एक मोमिन की शान के खिलाफ है ये बात कि वो कबीरा गुनाह करे, यानी कोई ऐसा गुनाह। कबीरा गुनाह क्या होता है कि जिसके ऊपर जहन्नुम के अजाब की वईद है, राइट, कि जहन्नुम में अजाब दिया जाएगा ये काम करने से, या अल्लाह ताला की नाराजगी कुरान और हदीस के अंदर सराहतन आ गई है कि ये काम करने से अल्लाह ताला नाराज होते हैं, तो ये काम जो है वो कबीरा गुनाह कहलाते हैं। अब ये किस किस्म का मोमिन हुआ कि जो कि यानी अल्लाह के ऊपर ईमान लेकर के आया, अल्लाह को अपना माबूद बनाया, यानी कह क्या रहा है कि मेरी सारी मोहब्बतें जो हैं वो अल्लाह के लिए हैं, ठीक है ना। क्योंकि आपको ये बात समझाई है ना, वो जो एक तरतीब समझाई थी, रगबत, तलब, मोहब्बत, इबादत, ठीक है। मोहब्बत क्या चीज होती है कि किसी की बात मानना शुरू कर देना, उसके बगैर ना रह सकना, उसको मोहब्बत कहते हैं। तो फिर इबादत क्या चीज होती है? इबादत का मतलब होता है कि हर बात में उसकी बात मानना, हर मुआमले में उसकी बात मानना, और उसके साथ इतनी शदीद मोहब्बत हो जाना कि उसके बगैर रह ही ना सके कोई, ये इबादत होती है। हर मुआमले में उसकी अताअत करना और इतनी मोहब्बत हो जाना कि उसके बगैर का तस्वुर ही खत्म हो जाए, इसको इबादत कहते हैं। तो जब हम कहते हैं ला इलाहा इल्लल्लाह, यानी ईमान वाले बन जाते हैं, ठीक है ना, तो हम क्या कह रहे हैं कि हमें अल्लाह ताला से इतनी मोहब्बत हो गई है कि हम हर मामले में अल्लाह की बात मानते हैं, अल्लाह के दुश्मन की बात नहीं मानते, ठीक है, और हम अल्लाह के बगैर नहीं रह सकते। अब जब ये कोई शख्स इकरार कर लेता है इस बात का, इकरारुम बिल्लिसान व तस्दीकुम बिल्कल्ब, अपने कल्ब से भी इस बात की तस्दीक कर देता है, अब वो गुनाह कबीरा कैसे कर सकता है? आदतन, यहाँ पे आदतन की बात हो रही है, कभी हो जाए, वो तो किसी भी ईमान वाले से हो सकता है, कभी भी, राइट, ऐसे ही हो गया, गलती से हो गया, फिर वो तौबा भी कर लेता है, लेकिन आदतन वो अल्लाह की नाफरमानी करना शुरू हो जाए और अल्लाह के बगैर, अल्लाह की इस की यानी सोहबत के बगैर, अल्लाह के दुश्मनों की सोहबत के अंदर रहना शुरू हो जाए, तो ये किस किस्म का इंसान है, ठीक है ना। तो क्या मतलब है इसका कि ईमान वाले से तो आदतन गुनाह कबीरा यानी मुतवक्का ही नहीं है, ये तो एक्सपेक्टेड ही नहीं है कि ईमान वाला जो है वो गुनाह कबीरा करेगा, ठीक है। तो ये जो जिन कसरत गुनाह की बात हो रही है ना, यदि वजू करते हैं तो इतने सारे गुनाह झड़ते हैं, क्या मतलब कि इतने सारे गुनाह हैं नाम अमाल में, तब तो वजू करने से झड़ते हैं ना, तब तो उमरा करने से झड़ते हैं ना, तब तो हज करने से झड़ते हैं ना, तब तो नमाज पढ़ने से झड़ते हैं ना, कसरत है तो वो झड़ जाते हैं, लेकिन गुनाह कबीरा की तो कसरत का तसव्वुर ही नहीं किया जा सकता एक मोमिन से, समझ रहे हैं इस बात को, गुनाह कबीरा की कसरत का मोमिन से तसव्वुर ही नहीं किया जा सकता। इस वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम ने इन अहादीस के अंदर गुनाह कबीरा की तख़सीस नहीं करी, क्योंकि ये अज्यूम्ड है और बहुत ही यानी कंफर्मेशन के साथ अज्यूम्ड है कि भाई सिर्फ गुनाह सगीरा ही मोमिन कर सकता है कसरत के साथ, गुनाह कबीरा कसरत के साथ कर ही नहीं सकता। तो यहाँ पर भी अल्लाह ताला यही फरमा रहे हैं कि बेसल इस्मुल फुसूक बादल ईमान, ईमान लाने के बाद तुम जो है वो इस किस्म की आदतें तुम्हारे अंदर हो कि एक दूसरे को जो है वो अलकाब से पुकारा करो, राइट, ये आदतें तो तुम्हारे अंदर अब नहीं हो सकती। وَمَن لَّمْ يَتُبْ فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ, और जो तौबा नहीं करता فَأُولَٰئِكَ هُمُ الظَّالِمُونَ, तो उसके साथ वही मामला किया जाएगा जो कि जुल्म करने वालों के साथ मामला किया जाता है। यानी तुमने ईमान का इकरार कर लिया और उसके बाद अगर तुम कोई आदतन ये गुनाह कबीरा करते हो ना इस किस्म के, जैसे कि यहाँ पर जिनसे मना किया गया है, तो फिर तैयार रहो, तुम्हें भी सजा मिलेगी, फकत तुम्हारे ईमान की वजह से तुम्हें जो है वो छोड़ नहीं जाएगा, नहीं दिया जाएगा, बल्कि तौबा तुम्हें करनी पड़ेगी, तुम्हें तौबा करनी पड़ेगी। वमन लम यतुब, और जिसने नहीं करी फौलाइका हुम ज़ालिमून, तो वो ज़ालिमों में से होगा, उसके साथ ज़ालिमों जैसा ही बर्ताव किया जाएगा। फिर कबीरा गुनाह मीन्स ज़िना शराब एंड कत्ल और समथिंग एल्स, इतने थोड़े से नहीं है, बहुत सारे हैं। मशाइख ने कबीरा गुनाह की बाकायदा फहरिस्तें लिखी हैं कुरान और हदीस के अंदर से निकाल निकाल करके, जिनके ऊपर अल्लाह के गज़ब का और अल्लाह ताला के नाराज़गी का या जहन्नुम की अज़ाब की वईद है ना, तो उन चीज़ों को फिर लिस्ट डाउन किया है। तो उनकी जो लिस्ट है वो तकरीबन 70 कबीरा गुनाह की तो लिस्ट है, ठीक है। इंशाल्लाह आप मुझे याद भी दिला दिएगा अगर मैं भूल गया, तो मेरे पास एक किताब है जिसके अंदर ये लिस्ट मौजूद है। हमारे हजरत ने भी बल्कि इतकाफ के प्रोग्राम में कभी शेयर भी करी थी ये लिस्ट, तो वो उसकी तस्वीर लेकर के इंशाल्लाह आपके साथ हम ग्रुप्स के ऊपर शेयर कर लेंगे कबीरा गुनाह से कौन कौन मुराद हैं, ठीक है। दूसरा सवाल यहाँ पे भी आया है कि लेकिन जिसने जैसे हम दुनिया में मोहब्बत होती है वैसे मोहब्बत अल्लाह से कैसे हो, अल्लाह की मोहब्बत में अल्लाह के अहकामात को बचा लाना तो समझ आ गया, लेकिन जैसे हमें दुनिया में मोहब्बत होती है वैसे मोहब्बत अल्लाह से कैसे हो। ये जो सवाल है कि अल्लाह से मोहब्बत कैसे हो, क्योंकि दुनिया में हम जैसे लोगों से मोहब्बत करते हैं तो अल्लाह से वो मोहब्बत कैसे करें, तो ये वैसे तो बड़ा तफसीली मौजू है और हम कई दफ़ा इसके बारे में बात करते रहते हैं, अल्लाह की तौफीक से की भी है, रिसेंटली भी की है। तो बस अभी मुख्तसरन इसका जवाब सुन लें कि अल्लाह ताला की मोहब्बत जो है ना वो दुनिया वालों की मोहब्बत से एक मुख्तलिफ किस्म की मोहब्बत होती है, और ये मोहब्बत जैसे कि अभी रिसेंटली इसी क्लास के अंदर भी बात हुई है कि ये मोहब्बत जो है वो दिल का अमल होता है, और इस दिल के अमल को, दिल की कैफियत को अल्लाह ताला पैदा करते हैं। हम इसको अपने जोर से या अपने सोच से पैदा नहीं कर सकते, तो हम क्या करें फिर मोहब्बत को पैदा होने के लिए? हमारा काम है अताअत करना, ठीक है ना, रग़बत के साथ, तलब के साथ अल्लाह के अहकाम की अताअत करना। जब हम ये अल्लाह के अहकाम की अताअत करते हैं तो इसके इनाम के तौर पर अल्लाह ताला हमारे दिलों के अंदर अपनी मोहब्बत को पैदा कर देते हैं, ठीक है। तो हमारा काम है अताअत करना, और जैसे अल्लाह ताला ने ये सहाबा के साथ मामला फरमाया ना कि जी हमने जो है वो के वलाकिन्नल्लाह हब्बबा इलैकुमुल ईमान, ठीक है, ये हब्बबा युहब्बिबु जो जो फेल है ना, मोहब्बत पैदा करने वाला फेल, तो इसका फाइल कौन है? अल्लाह ताला है, अल्लाह ताला ने मोहब्बत पैदा कर दी। तो जिस तरह अल्लाह ने सहाबा के दिलों में मोहब्बत पैदा कर दी, उसी तरीके से हमारे दिलों में भी अल्लाह ताला मोहब्बत पैदा कर देते हैं, यही एक तरीका है इसका, ठीक है। बाकी वो कैफियात वैफियात जो होती है ना, के क्या है वो, एक मोहब्बत वाले फिर शेर लिखा करते हैं ना, जब वो जब उनको मोहब्बत मिल जाती है ना अल्लाह ताला की तरफ से इनाम के तौर पर, तो फिर उनके अंदर कैफियात आती हैं, और उनमें से कुछ का जो शायराना जहन होता है तो फिर उनसे जो है वो शेर सादर होते हैं, शेर उनसे ना उनकी जुबान से निकला करते हैं। तो उन शेरों में से एक क्या शेर है, उन क्लास में जो है वो उसके पास भूल जाता हूँ, मुझको ना अपना होश, मुझको न अपना होश न दुनिया का होश है, मुझको न अपना होश न दुनिया का होश है, बैठा हूं मस्त होके तुम्हारे जमाल में, बैठा हूं मस्त होके तुम्हारे जमाल में, तारों से पूछ लो मेरी रुदाद जिंदगी, तारों से पूछ लो, यानी रात में मैं बैठा हूं अपनी छत के ऊपर मस्त होकर अल्लाह ताला के जमाल में, तो रात में तो तारे होते हैं आसमान के ऊपर, ठीक है ना, तो वो तारे जो हैं वो इस बात की गवाह हैं कि मैं बैठा रहता हूं अल्लाह के जमाल में मस्त होकर के। तो शायर फरमाते हैं, तारों से पूछ लो मेरी रुदाद जिंदगी, रातों को जागता हूं तुम्हारे ख्याल में, राइट, रातों को जागता हूं तुम्हारे ख्याल में, और चूंकि रात के वक्त तारे ही होते हैं बस जागे हुए, तो तारे जो हैं वो इस बात पे गवाह हैं कि मैं रातें जो हैं वो जाग के गुजारता हूँ अल्लाह ताला के ख्याल में, ठीक है, यानी अल्लाह ताला के सामने राजो न्याज करते हुए, अल्लाह का जिक्र करते हुए, नमाजें पढ़ते हुए, तहज्जुद पढ़ते हुए, कुरान की तिलावत करते हुए, अल्लाह का कलाम उसके मजे लेते हुए रात रातें गुजारता हूँ, ठीक है ना। तो अब ये जो कैफियात है ना, मस्त होके जमाल में बैठा हुआ हूँ और रातों को जागता हूँ ख्याल में, यानी ये जो नमाज में कैफियत और फलाने में कैफियत और आंखों से आंसू जो है वो टप टप गिर रहे हैं, और ये जो एक मुस्तकिलन कैफियत है ना, ये कैफियत जो है ये इंतहा में जाके हासिल होती हैं, ठीक है, ये शुरू में जो है वो थोड़ी थोड़ी सी कभी कभी तो इंसान को फ्लेवर देने के लिए अल्लाह ताला ये कैफियत कभी कभी दे देते हैं थोड़ी थोड़ी सी देर के लिए, लेकिन इनमें दवाम नहीं होता। ये दवाम कब आता है? जब इंसान अपने आप को अल्लाह की ताअत पर लगाता है, फोर्स करके जो है ना वो शरीयत की पाबंदी करता है अपनी जिंदगी के अंदर, फिर ये कैफियत दाइम हो जाती हैं, कंसिस्टेंट हो जाती हैं उसकी जिंदगी में। तो जो अशआर निकलते हैं ना, ये उस दवाम की कैफियत में इन मशायख से निकले, ठीक है। तो अब इनको जब हम पढ़ना शुरू हो जाते हैं तो हम समझते हैं कि जी ये कैफियत जो है यही मोहब्बत है, ठीक है ना, और इनके बगैर तो यानी ये कैफियत हासिल करना हमारा मकसूद है। हालांकि नहीं, ये कैफियत हासिल करना हमारा मकसूद नहीं है, हमारा मकसूद है अपने आप को शरीयत पर लगाना। अब उसके ऊपर अल्लाह ताला की मर्जी है कि वो किसी को कैफियत अता फरमा दें, किसी को कैफियत ना अता फरमाए, ठीक है ना। हर किसी के पास टाइम नहीं होता, अगर किसी को अल्लाह ताला ने अपने दीन के अशाअत के अंदर लगा लिया, दीन के इंतजामी उमूर के ऊपर लगा दिया पसंद करके, अब उसके पास तो कभी टाइम ही नहीं होगा कि रातों को जाग जाग करके मस्त अल्लाह के जमाल में बैठा रहे, رائٹ, وہ تو کبھی نہیں اللہ کی جمال میں بیٹھ سکے گا, تو کیا اس کو اللہ کی محبت نہیں ملی؟ نہیں, اس کو اللہ کی محبت ملی لیکن کیفیات کے بغیر ملی, ٹھیک ہے نا؟ اطاعت اس نے کری تھی, محبت اس کو بھی مل گئی لیکن کیفیات نہ ملی. تو کیفیات ملنا کوئی بھی شرط نہیں ہے, بلکہ اصل چیز جو ہے وہ اللہ تعالیٰ کی اطاعت میں اپنے آپ کو لگانا ہے, پھر اللہ تعالیٰ انسان کو پسند فرما لیا کرتے ہیں, کبھی کیفیات بھی دے دیتے ہیں اور کبھی کیفیات نہیں بھی دیتے ہیں. حضرت ابوبکر صدیق رضی اللہ عنہ کا قول ہم نے اپنے مشائخ سے سنا کہ ابوبکر صدیق سے زیادہ افضل تو کوئی ہے ہی نہیں نا, ابھی ہم پڑھ چکے ہیں یہ بات بھی, ٹھیک ہے نا, روئے زمین کے اوپر کوئی ایسا پیدا ہی نہیں ہوا جو کہ انبیاء کے بعد ابوبکر صدیق رضی اللہ عنہ سے زیادہ افضل ہو, اللہ کے نزدیک زیادہ مقرب ہو. لیکن ابوبکر صدیق رضی اللہ عنہ کا قول سنا کہ ہمیں تو رونا ہی نہیں آتا, پہلے آتا تھا اب تو ہمیں رونا ہی نہیں آتا. تو کیفیات میں تو رونا ہی اصل کیفیت سمجھی جاتی ہے, اللہ کی محبت کی کیفیات میں رونا, رائٹ. ابوبکر صدیق فرما رہے ہیں کہ ہم تو رونا چونا تو ہمارے پاس ہمیں تو رونا ہی نہیں آتا, کیونکہ جب نوجوانوں کو دیکھتے ہوں گے تو وہ نوجوان جو ہے وہ رونا دھونا اللہ کی محبت میں, اور خود جو ہے وہ رونا دھونا ہی نہیں, ٹھیک ہے. لیکن اصل میں کیا تھا, سب سے افضل جو ہیں وہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ ہی تھے. ٹھیک ہے جی, اس کے بعد تو ترجمہ تو ہو گیا, اب تفسیر کے اندر جو انہوں نے بڑا اچھے طریقے سے آرگنائز کر دیا ہے تو اس کو بھی, اس سے بھی ہم فائدہ اٹھانے کی کوشش کرتے ہیں. فرمایا کہ جو یہ جو آیات ہیں تو ان میں اللہ تعالیٰ نے تین چیزوں کی ممانعت فرمائی ہے, ٹھیک ہے. اول, کسی مسلمان کے ساتھ تمسخر اور استہزاء کرنا, دوسرے, کسی پر تانہ زنی کرنا, اور تیسرے, کسی کو ایسے لقب سے ذکر کرنا جس سے اس کی توہین ہوتی ہو یا وہ اس سے برا مانتا ہو, ٹھیک ہے. اب یہ جو تین چیزیں اللہ تعالیٰ نے منع فرما دی ہیں نا, تو اس کو خاص طور پر منع کرنے کی ریزن کیا بنی, کیونکہ اللہ تعالیٰ جو ہیں وہ مسلمانوں کو بھائی بھائی دیکھنا چاہتے ہیں, ٹھیک ہے نا, مسلمانوں کے درمیان آپس میں محبت دیکھنا چاہتے ہیں. جیسے پیچھے اللہ تعالیٰ نے حکم فرمایا انما المؤمنون اخوۃ, ٹھیک ہے نا, تو اگر کبھی کچھ مسئلہ ہو بھی جائے تو تم اس کی اصلاح کر لو اور آپس میں بھائی بھائی کی طرح رہو, تو یہ اللہ تعالیٰ چاہتے ہیں ایمان والوں کو. اب اس میں رکاوٹ کیسے پیدا ہوتی ہے, جب ایمان والوں کے دلوں میں ایک دوسرے کے خلاف کوئی بات آ جائے, ٹھیک ہے نا, تو یہ جو خلاف کسی انسان کے ہمارے دل میں بات آ جاتی ہے اس کو کہتے ہیں بغض, عداوت, کینہ, ٹھیک ہے نا. کینہ جو ہوتا ہے یہ لفظ خاص طور پہ استعمال کیا جاتا ہے ایک ایسے غصے کے لیے جو کہ ظاہری طور پر نظر نہ آ رہا ہو, کیونکہ ظاہری طور پر جو آپ کو نظر آتا ہے نا اس کے لیے تو غصے کا لفظ استعمال ہوتا ہے, ٹھیک ہے نا. ظاہری طور پر جو, جیسے انسان زبان سے پھر بہت گالیاں نکالنا شروع کر دیتا ہے یا برے برے الفاظ کسی کو بولنا شروع کر دیتا ہے یا ہاتھ پیر سے مارنا شروع کر دیتا ہے, اس کو غیظ اور غضب کہتے ہیں عربی زبان میں, غیظ اور غضب, ٹھیک ہے, اردو میں ہم اس کو غصہ کہتے ہیں. لیکن ایک وہ غصہ ہوتا ہے جو کہ انسان ظاہری طور پر نہیں نکالتا, نہ تو زبان سے برا بھلا کہتا ہے اس کو جس کے اوپر اس کو غصہ ہوتا ہے, نہ جو ہے وہ مار پیٹ کرتا ہے, بلکہ اندر ہی اندر جو ہے نا اس کے اوپر غصہ ہوتا رہتا ہے, اندر ہی اندر چھپا ہوا غصہ, اس کے لیے کینے کا لفظ استعمال ہوتا ہے, کینہ, ٹھیک ہے نا. بغض تو نفرت کو کہتے ہیں, عداوت بھی جو ہے نفرت کو کہتے ہیں, اور کینہ جو ہے نا وہ اس میٹھے میٹھا غصہ بھی کہا جاتا ہے اس کو, یا اس کو چھپا ہوا غصہ کہہ سکتے ہیں, ٹھیک ہے. تو یہ جو کینہ ہوتا ہے نا یہ پھر انسانوں کو انسانوں کے خلاف کر دیتا ہے, ایمان والوں کو ایمان والوں کے کا دشمن بنا دیتا ہے, ٹھیک ہے نا, اور اس سے پھر لڑائی جھگڑے ہوتے ہیں, گھروں کے اندر لڑائی جھگڑے ہوتے ہیں, ٹھیک ہے نا, بیوی شوہر کے خلاف, شوہر بیوی کے خلاف, سسرال والوں کے خلاف, اور یعنی پھر آپ کو پتہ ہے گھر کا کیا, آج اللہ معاف کرے تقریباً ہر گھر جو ہے وہ اسی طریقے سے انفرنو بنا ہوا ہے, ٹھیک ہے نا, فرنس, جس فرنس کے اندر آگ لگی ہوئی ہوتی ہے اور اس آگ کے اندر ہر چیز پگھل جاتی ہے, ہر چیز جو ہے نا وہ اس کا شکار ہو جاتی ہے, کچھ بھی نہیں چھوڑتی وہ آگ. انفارچونیٹلی ہمارے گھر جو ہیں وہ اس وقت جو ہے وہ اس طرح کے فرنیسز بنے ہوئے ہیں, ٹھیک ہے نا, ماں باپ کے خلاف, بچوں کے دل میں کینہ ہوتا ہے, اور یو نیم اٹ, ہر چیز موجود ہے انفارچونیٹلی. دوسری کیا بہت بڑا نقصان ہوتا ہے اس کینے کا, کسی کو یاد ہے کینے کی وجہ سے دوسرا بہت بڑا نقصان؟ ایک تو لڑائی جھگڑا ایک نقصان ہو گیا نا, اور بھی ایک بہت بڑا نقصان, क्या होता है जी, याद है किसी को? हाँ जिसके दिल में कीना होता है उसके साथ क्या होता है या क्या नहीं होता है उसके साथ? नहीं यार, अभी जहन में नहीं आ रहा होगा, वरना तो ज़ाहिर है सबको ये बात मालूम ही है यकीनन कि जन्नत में दाखिल नहीं होगा। चले, जन्नत में तो मरने के बाद दाखिल होने की बारी आएगी ना, अभी तो दुनिया में क्या मामला उसके साथ होता है? शबे कदर में उसकी मगफरत नहीं होती, बख्शिश नहीं होती, ठीक है? यानी शबे कदर में कैसी कैसी चीज़ें हैं, शबे बारात के बारे में भी हदीसें मौजूद है ना कि अल्लाह ताला माफ़ कर देते हैं, अल्लाह ताला इतने सारे मुसलमानों को बख्श देते हैं, कबीला बनी कल्ब की बकरियों के बदन पे जितने बाल थे उतने मुसलमानों को अल्लाह ताला माफ़ कर देते हैं, लेकिन इसको नहीं करते, शराबी को नहीं करते, और जो इस्बाले इजहार करता है अपनी शलवार को जो है वो टुकनों से तकब्बुर के तौर पर नीचे रखता है उसको माफ़ नहीं करते, और जिसके दिल में किसी मुसलमान के लिए कीना होता है उसको माफ़ नहीं करते। अब इधर से माफ़ी की लहर चल रही है और ये शख्स उसके अंदर खड़ा होने के बावजूद उस मगफिरत की लहर से महरूम है। भाई किस वजह से? क्योंकि दिल में कीना पाला हुआ है ना। अब हम में से किसका ये हाल है कि जी कीने के बगैर हम जिंदगी गुजार रहे हैं? ठीक है, कीने के बगैर तो शायद ही कोई शख्स हो जिसकी जिंदगी गुजर रही है, ठीक है ना। तो हमारे अपने हाथ में होता है ये, हम ये कीने जो है ना, कीना जो है इसको हम खत्म कर सकते हैं, ठीक है ना। किसी के बारे में अगर कोई नेगेटिव फीलिंग्स आ जाए आपके आपके दिल के अंदर क्योंकि उसने आपके साथ ही काम किया था, ठीक है ना, तो ये नेगेटिव फीलिंग्स का दिल में आ जाना ये खाली कीना नहीं होता, ठीक है भाई। किसी ने आपको बहुत तकलीफ पहुंचाई, आपको धोखा दिया, आपके बारे में लोगों के पास जाकर के बुरी बुरी खबरें जो हैं वो फैला दी जो कि हकीकत नहीं थी, तो ये नहीं हो सकता कि आपका दिल जो है उसकी तरफ से साफ हो। तो दिल के ऊपर तो इसके इफेक्ट होंगे, ठीक है ना, ये इफेक्ट तो दिल पे आता है। मसला ये नहीं है, मसला ये है कि हम अब उसके खिलाफ जो है ना वो दिल में बकायदा इसको पालना शुरू कर दें, ठीक है ना। अब हम उसकी टोह में लग जाएं, उसकी बुराइयों के ऊपर दूरबीन फिट करके देखना शुरू कर दें, उसकी अच्छाइयों से सरफे नजर करना शुरू कर दें, कोई उसकी अच्छाई जो है वो हम उसको मानने से इनकार कर दें, हर उसकी बुराई जो है उसके ऊपर जो है वो खूब जो है वो दिल में खुश हुआ करें, ठीक है ना, उसके खिलाफ जो है वो मंसूबे बनाया करें दिल के अंदर, उसकी तकलीफ के ऊपर हमें खुशी होना शुरू हो जाए, ठीक है ना। ये सारी चीजें कीना कहलाती हैं, ठीक है ना। सिर्फ दिल का दुख जाना ये कीना नहीं कहलाता, क्योंकि जब कोई आपके साथ बुरा करता है तो दिल तो दुखेगा, उसको आप दुखने से महफूज नहीं कर सकते। दिल असर कबूल करता है, आप इसके असर को रोक नहीं सकते, बड़ा सेंसिटिव होता है ये दिल, ठीक है। तो शरीयत ने हमें उस चीज का मुकल्लफ नहीं बनाया जो हम नहीं कर सकते, शरीयत ने हमें सिर्फ उन चीजों का मुकल्लफ बनाया है जो कि हम कर सकते हैं, और सिर्फ उन चीजों से हमें मना किया है कि जिनसे हम रुक सकते हैं। तो मंसूबाबंदी जो हम करते हैं ना लोगों के खिलाफ, हम उससे रुक सकते हैं, वो हमारे इख्तियार में होता है, ठीक है ना। किसी के तकलीफ के ऊपर खुश होना, इससे हम अपने आप को रोक सकते हैं। हम जब तकलीफ उसके तकलीफ के बारे में हमें इल्म हो, हमारे दुश्मन की तकलीफ का हमें इल्म हो, अब हमारे पास इख्तियार होता है कि हम उसके लिए अल्लाह से दुआ कर दें कि अल्लाह उसकी तकलीफ को दूर कर दे, राइट। ये इख्तियार होता है हमारे पास, हम उसके गुनाहों के ऊपर अल्लाह ताला से दुआ कर सकते हैं कि अल्लाह इसको तौबा की तौफीक अता फरमा दे, ये इख्तियार है हमारे पास, राइट। तो हम अब इस इख्तियार को इस्तेमाल नहीं करते, बल्कि हम जो है वो उसके लिए बददुआएं ही करते हैं और उसके लिए यानी बुरा ही चाहते हैं, तो ये हमारा अपना इख्तियार होता है। दिल का दुख जाना ये हमारे इख्तियार में नहीं होता, लेकिन ये सारे काम करना या ना करना ये हमारे इख्तियार में होता है। तो ये है कीना, ठीक है ना, ये कीने का असल मफहूम होता है। तो कीना जो होता है वो फिर इंसान को कहीं का नहीं छोड़ता। तो सीना बेकीना, हमारे मशाइख के का टारगेट क्या होता है कि सालिक का सीना बेकीना हो जाए, कीने से पाक हो जाए। तो कीने के ऊपर फिर नसीहत भी करते हैं और जिक्र अस्कार का भी, जो जिक्र कल्बी सिखलाते हैं, जिक्र कल्बी का भी एक बड़ा मकसद سینہ بے کینہ حاصل کرنا ہوتا ہے. دوسرا یہ کہ یہ جو تین چیزیں جن سے کہ منع کیا ہے, تو ایک تو یہ کہ ان سے جو ہے وہ دلوں کے اندر کینہ پیدا ہوتا ہے, ٹھیک ہے, تو ان سے اللہ تعالیٰ نے منع کر دیا. اور پھر اس سے جو ہے وہ دوسرا بڑا نقصان ایک اور یہ بھی ہوتا ہے, یعنی ایک تو کینہ پیدا ہو گیا نا, پھر کینے کے دو نقصان ہو گئے, لڑائی جھگڑا اور بخشش سے محروم ہی ہو جانا. اور ان تین گناہوں کا کینے کے علاوہ دوسرا بڑا نقصان کیا ہوتا ہے, نے کیا فرمایا کہ ایک لحرمت المؤمن اعظم عند اللہ حرمت من کا, جو مؤمن کی حرمت ہے وہ اللہ کے نزدیک تیری حرمت سے بھی زیادہ ہے, بیت اللہ کی حرمت سے بھی زیادہ ہے, ٹھیک ہے. تو اب جب ہم اس قسم کی حرکتیں کرتے ہیں, ایک دوسرے کا تمسخر اڑانا اور ان کو برے القاب سے پکارنا, ٹھیک ہے, اور عیب لگانا دوسروں کے اوپر, تو اس سے لوگوں کی عزتیں خراب ہوتی ہیں. تو اللہ تعالیٰ کے نزدیک جو ہے نا یہ بات بہت زیادہ ناپسندیدہ ہے کہ ہم کسی مومن کی عزت خراب کریں. کوئی ہمارے علماء کو برا کہہ رہا ہے جس سے ہمیں تکلیف ہوئی اور بار بار اس انسان کے بارے میں برائی آ رہی ہے, تو کیا اسے بھی کینہ کہیں گے؟ نہیں, یہ تو آپ کو میرے خیال میں کوشش کریے میں نے سمجھانے کی کہ جو دل میں جو ایک جو دکھ پیدا ہوتا ہے یا دل ہرٹ ہوتا ہے, ٹھیک ہے, جو بھی بات ہو, چاہے وہ ہمارے خلاف ہو, چاہے وہ ہمارے علماء مشائخ کے خلاف ہو, ٹھیک ہے, تو اس کو فقط کینہ نہیں کہتے ہیں, ٹھیک ہے, اس کو فقط کینہ نہیں کہتے ہیں, بلکہ اس کے اوپر پھر کوئی نیگیٹو ایکشنز کرنا, چاہے وہ ظاہری ایکشنز ہو, چاہے وہ دل کے اندر منصوبہ بندی والے ایکشنز ہو, ٹھیک ہے نا, تو اس کو کینہ کہتے ہیں. تو علماء کے خلاف بھی جو لوگ باتیں کرتے ہیں ہمارے مشائخ کے خلاف, تو اس کے اوپر بھی پھر اگر ہم کوئی باقاعدہ پلاننگ کریں گے, اختلاف کریں گے ان کے نا, تو پھر وہ کینہ کہلائے گا, ادروائز نہیں ہوگا. If you know that if the person is free of his tensions, then he became a big problem creator for us. So we can say that may Allah keep him busy in his house issues, so he cannot disturb us. Is this also kina? نہیں, یعنی this is not kina, یعنی یہ kina تو خیر دوسری چیز سمجھائیے, لیکن یہ جو معاملہ ہے یہ کرنا نہیں چاہیے, ٹھیک ہے نا. یعنی آپ کسی کے کو جو ہے وہ بد دعا دے رہے ہیں نا کہ اللہ اس کو پھنسا دے, بھائی آپ اللہ سے یہ کیوں نہیں دعا مانگ سکتے کہ اللہ اس کے جو شر ہے اس سے مجھے محفوظ کر لے, باقی اللہ پہ چھوڑیں. یعنی اللہ تعالیٰ جب بہتر جانتے ہیں کہ یہ آپ کو ان کے شر سے کیسے محفوظ کرنا ہے. آپ اللہ تعالیٰ کو سبق کیوں پڑھانا چاہتے ہیں؟ اللہ تعالیٰ کو طریقہ کیوں سکھانا چاہتے ہیں؟ اللہ تعالیٰ کے پاس طریقوں کی کوئی کمی ہے؟ اگر اللہ تعالیٰ آپ کو اس کے شر سے بچانا چاہے گا تو بھائی اللہ تعالیٰ کوئی سبب بیان پیدا کر دے گا. آپ کو کوئی اللہ تعالیٰ کو آئیڈیاز دینے کی تو کوئی ضرورت نہیں ہے نا کہ اللہ اس کو اپنے گھریلو مسائل میں الجھا دے تاکہ وہ میرے لیے پریشانی نہ بنے, رائٹ. یہ کیا, اس کی کیا ضرورت ہے؟ بالکل بھی اس کی کوئی ضرورت نہیں ہے, ٹھیک ہے نا. تو بس عمومی دعا مانگنی چاہیے کہ اللہ تعالیٰ اس کے شر سے مجھے محفوظ فرمائے, بلکہ پہلے تو یہ دعا مانگنی چاہیے. حقیقت یہ ہے, ٹھیک ہے نا, کیونکہ ہمارے حالات کچھ ایسے ہی ہیں. حقیقت یہ ہے کہ پہلے یہ دعا مانگنی چاہیے کہ اے اللہ میرے شر سے دوسروں کو محفوظ رکھنا, ٹھیک ہے. نبی علیہ السلام, اللہ کے محبوب, بہترین انسان, رائٹ, جب دعا مانگا کرتے تھے تو اپنے شر سے دوسروں کی حفاظت کی دعا پہلے مانگتے تھے, اس کے بعد پھر دوسروں کے شر سے اپنی حفاظت کی دعا بعد میں مانگتے تھے. اللہم انی اعوذ بکا ان اضل او اضل, اس بات سے میں تیری پناہ مانگتا ہوں کہ میں کسی کے ساتھ گمراہی کا معاملہ کروں اور کہ میرے ساتھ گمراہی کا معاملہ کیا جائے. پہلے اپنے آپ کو رکھا, پہلے اپنے شر سے حفاظت مانگی, ٹھیک ہے. تو ہمیں بھی اس بات کو یاد رکھنا چاہیے کہ جی ایسا بھی تو ہو سکتا ہے نا کہ ہمارا شر جو ہے وہ بھی کسی دوسرے کو نقصان پہنچا رہا ہو. ہمیں صرف اپنا یاد رہتا ہے کہ جی ہم دوسروں کے شر سے تکلیف کھا رہے ہیں, ہمیں یہ یاد نہیں رہتا کہ ہم کس کس کو تکلیف پہنچا رہے ہیں. تو دوسروں کے لیے اس قسم کی دعائیں مانگنے سے ہرگز یعنی بہت اجتناب کرنا چاہیے, کہیں ایسا نہ ہو کہ اللہ تعالیٰ جب فیصلہ کرنے پر آئیں اور ٹٹولنے پر آئیں نا, تو پھر وہ ہمارا شر جو ہے وہ زیادہ بڑا نکل آئے. اور پھر جو ہے وہ کچھ اور ہی ہو جائے پھر ہمارے خلاف. شیخ کو بتانا چاہیے کہ لوگ بدظن کر رہے ہیں شیخ کے بارے میں، اور کیا ایسے لوگوں سے رابطہ رکھیں یا نہیں. لوگ جو بدظن کرتے ہیں اپنے شیخ کے بارے میں تو ظاہر ہے وہ یعنی بیچارے خیرخواہی کی کوشش کر رہے ہوتے ہیں، لیکن اس طریقے سے نا اکثر وہ بدخواہی کا معاملہ کر رہے ہوتے ہیں. ٹھیک ہے، یعنی کسی انسان کو اس کے ڈاکٹر سے محروم کر دینا، تو اب اس کے بعد جو وہ ڈاکٹر سے محروم ہو جائے گا تو اس کی زندگی میں کوئی ڈاکٹر نہیں رہے گا، تو پھر علاج کیسے ہوگا؟ ٹھیک ہے نا. یا یہ کہ ڈاکٹر سے جو بدظن کر دیا گیا، تو اکثر ایسا بھی تو ہوتا ہے نا کہ ڈاکٹر سے بدظن خالی بندہ نہیں ہوتا، بلکہ ڈاکٹر ہی سے ہی بدظن ہو جاتا ہے. کیونکہ بھائی اس کو تو میں اتنا اچھا سمجھتا تھا، اور یہ تو ایسے تھے اور ویسے تھے، اب اگر یہ بھی گندے نکل آئے تو پھر تو میں کسی پر ٹرسٹ نہیں کر سکتا. تو خالی ڈاکٹر سے بدظن نہیں ہوگا، ڈاکٹری سے ہی بدظن ہو جائے گا. اور جو شخص ڈاکٹری سے بدظن ہو گیا تو پھر اس کا تو وہ تو کسی دوسرے ڈاکٹر کے پاس بھی پھر نہیں جائے گا نا. تو پھر ایسے لوگ جو ہوتے ہیں وہ بڑے پھر وہ یعنی خطرناک ہو جاتے ہیں. تو اس وجہ سے نا ظاہر ہے ان لوگوں سے اجتناب تو کرنا چاہیے، لیکن جو وہ آلریڈی آپ کے کان بھر چکے ہیں، تو ان کان بھرنے کا حل یہ ہوتا ہے کہ سب سے پہلے شیخ سے خود بات کی جائے. بھائی جس کے بارے میں آپ کو بدگمانی پہنچائی گئی ہے تو اس کو تو ایکسپلینیشن کا موقع پہلے دینا چاہیے نا، خصوصاً جب اس کے بارے میں پہلے آپ کا بہت اچھا گمان تھا. ٹھیک ہے نا، تو کیا اس کو وہ اتنا ڈیزرو نہیں کرتا کہ پہلے اس سے اس کلیئرفیکیشن لے لی جائے؟ ٹھیک ہے نا. لیکن اگر ہم اسی سے کلیئرفیکیشن نہیں لیں گے بلکہ دوسروں کی بات کے اوپر آمنا و صدقنا کہہ کر کے جو اپنے فیصلے کر لیں گے، تو پھر تو یہ تو ہماری اپنی یعنی بہت ہی غلط فیصلہ ہوا نا، اور اس فیصلے کا نقصان پھر کون برداشت کرے گا؟ شیخ کو تو کوئی اس کا نقصان نہیں ہوگا. ٹھیک ہے نا، وہ ان کے ہاں تو ویسے بھی نمبرز کی تو وہ نہیں ہوتی کہ بھی کتنے میرے نمبرز آف مرید ہیں تو اس وجہ سے میں اللہ کے ہاں مقبول ہوں گا. وہ تو یعنی نمبرز تو ویسے بھی ان کے لیے میٹر نہیں کرتے ہیں، لیکن ہمارے لیے تو بہت بڑا نقصان ہو جائے گا. تو یہ بڑی غلطی ہم لوگ کرتے ہیں، اور یہ غلطی بھی جو ہے وہ ہم پھر اس طریقے سے سمجھاتے ہیں اس کا حل کہ بھائی ورٹیکل نسبت جو ہوتی ہے وہ ہوریزونٹل نسبت کے مقابلے میں زیادہ مضبوط ہونی چاہیے. یعنی اپنا شیخ جو کہ ہمارے ورٹیکل میں ہوتا ہے اوپر، تو شیخ کے ساتھ زیادہ نسبت مضبوط ہوگی، کیا مطلب اس کے اوپر زیادہ اعتماد ہوگا. ٹھیک ہے، بجائے اس کے کہ ہمارے جو ساتھ والے لوگ ہیں ان کے اوپر اعتماد کم ہونا چاہیے شیخ کے مقابلے میں. لیکن ہمارا معاملہ الٹا ہے، ہماری ہوریزونٹل نسبت زیادہ مضبوط ہوتی ہے، ورٹیکل نسبت کمزور ہوتی ہے. تو اس وجہ سے جو ہمارے پیئرز اور ہمارے ساتھ کے جو لوگ ہوتے ہیں وہ آ کر کے جو ہمارے کان بھرتے ہیں اوپر والوں کے خلاف، تو ہم ان کی بات کے اوپر زیادہ اعتماد کر لیتے ہیں اور شیخ سے پوچھنے کی تکلیف ہی نہیں کرتے. ٹھیک ہے، تو اب اس کے بعد جو نتائج ہوتے ہیں اس کے ہم خود ہی ذمہ دار ہوتے ہیں. آگے فرمایا آپ نے کہ رنجش کیا ہوتی ہے، کس کے بارے میں کہا گیا کہ مومنوں کے دلوں کو جنت میں دخول سے پہلے دھویا جائے گا؟ یہ جو رنجش ہے نا جو مومنوں کے دل میں بھی ایک دوسرے کے خلاف رہ جاتی ہے، مرتے دم تک رہ جاتی ہے، یہ جو رنجش ہوتی ہے یہی رنجش ہے جو کہ مشاجرات صحابہ والی رنجش تھی. ٹھیک ہے، مشاجرات صحابہ کے اندر کیا کون سی والی رنجش تھی؟ اجتہادی رنجش تھی، جو کہ اخلاص نیت کے ساتھ اپنے علم کی بنیاد پر کسی دوسرے کے بارے میں جو آپ کو ایک اختلاف پیدا ہو جاتا ہے، تو یہ علمی نوعیت کی دینی معاملات کے اندر جو رنجش ہوتی ہے نا، اس رنجش کو اللہ تعالیٰ جنت میں داخل ہونے سے پہلے دھو دیں گے. ٹھیک ہے، یا کسی ایون گھریلو معاملے میں بھی اگر کسی یعنی ایون معاشرتی معاملے میں بھی اگر کوئی رنجش ہو گئی، لیکن وہ رنجش جو ہے وہ بھی اس جس کو ہم اپنی اردو زبان میں کہتے ہیں اصولی اختلاف، اس کو ہم کہتے ہیں نا جی یہ کوئی میری ذات کی وجہ سے میں اس کے ساتھ مخالف نہیں ہوں، میں اصولی مخالفت کر رہا ہوں کہ بھائی ان کو گھر کے معاملات میں ایسے نہیں کرنا چاہیے، کیونکہ یہ معاملہ ایسے نہیں نپٹانا چاہیے تھا، اگر ویسے نپٹا لیتے تو زیادہ خیر ہوتی. کہتے ہیں نا ہم اس طریقے کے بہت سارے معاملات ہوتے ہیں، اب یہ کوئی قرآن حدیث والے معاملے نہیں ہوتے، یہ گھر کے معاملات نپٹانے والی باتیں ہوتی ہیں. ٹھیک ہے نا، لیکن نیت کیا ہوتی ہے؟ خیر کی نیت ہوتی ہے. آپ بھی یہی چاہ رہے ہوتے ہیں کہ بھائی معاملہ خیر کے ساتھ نپٹ جاتا، اور وہ بھی یہی چاہ رہا ہوتا ہے کہ جی معاملہ خیر کے ساتھ نپٹ جاتا. اب دونوں کے اندر اختلاف ہو گیا، اب ظاہر ایک رنجش پیدا ہو جائے گی اس کے اختلاف کی وجہ سے، لیکن نیت دونوں کی خیر کی تھی، خیر خواہی کی نیت تھی. ٹھیک ہے نا، تو چونکہ نیت خیر خواہی کی تھی، آپ اپنے علم کے مطابق اپنی سمجھ کے مطابق، کیونکہ اللہ نے آپ کو بھی ایک علم سمجھ کا مقام دیا تھا، اس کے مطابق آپ فیصلہ کر رہے تھے, وہ بھی اسی طریقے سے فیصلہ کر رہا تھا, ٹھیک ہے؟ تو یہ بھی ایک رنجش کا جو سبب ہوتا ہے, یہ بھی جو ہے نا خیر والی رنجش ہوتی ہے, اور اس رنجش کو بھی جنت میں داخل ہونے سے پہلے اللہ تعالیٰ آپ فرما دیں گے. لیکن جو ذاتی انانیت کی وجہ سے جو ہم نے رنجشیں پالی ہوئی ہوتی ہیں, اف اس نے میرے ساتھ, اس کی مجال کیسے ہوئی کہ اس نے یہ کام کیا, اس کی مجال کیسے ہوئی کہ اس نے جو ہے وہ مجھے کچھ کہا, اس نے مجھے ایسے دیکھا, رائٹ, اس نے مجھے لفٹ نہیں کرائی. کہتے ہیں نا جی ہمارے یہاں کتنے کامن ہیں الفاظ, یہ ذاتی رنجش ہوتی ہے, یہ جو ہے نا اس کی اجازت نہیں, ٹھیک ہے, اور یہ گناہ بن جاتا ہے. حسد اور کینے میں کیا فرق ہے؟ حسد تو جی یعنی ہے تو ظاہر ہے یہ دونوں چیزیں آپس میں ریلیٹڈ, لیکن ہے دونوں بالکل مختلف, ٹھیک ہے. حسد جو ہوتا ہے وہ تو جیسے اس کی تعریف ہے کہ بھائی کسی کی جو کے اندر خوبی ہے یا اس کو جو نعمت مل رہی ہے وہ نعمت آپ کو پسند نہیں آ رہی, آپ چاہتے ہیں کہ وہ نعمت اس سے چھن جائے, مجھے ملے نہ ملے اس سے کم از کم چھن جائے, اس کو حسد کہتے ہیں, ٹھیک ہے نا. تو اور کینا تو ڈفرینٹ چیز ہے, یعنی کینے کی وجہ سے ہی حسد بھی پیدا ہوتا ہے. کینا یعنی حسد کو اگنائٹ کرتا ہے, ٹھیک ہے. کینا نہیں ہوگا تو پھر حسد بھی پیدا نہیں ہوگا نا. پھر تو ظاہر ہے جس شخص کے ساتھ آپ کا دلی لگاؤ ہو تو اس کی تو نعمت دیکھ کر کے آپ کو خوشی ہوگی, ٹھیک ہے نا. تو کینا ہوگا تو اسی سے حسد پیدا ہوگا, لیکن کینا ایک الگ چیز ہے اور حسد ایک الگ چیز ہے. اگر کسی رشتے دار سے شادی ہو گئی, اچھا, پھر اس سے تعلق ہو گیا لڑائی جھگڑے کے بعد, پھر اسے طلاق ہو گئی, ہاں طلاق ہو گئی لڑائی جھگڑے کے بعد, تو ان کے جو ماں باپ ہوتے ہیں ان کے دل میں جو دشمنی ہو جاتی ہے اس سے اسے کیا کہیں گے؟ بھائی اگر جو دشمنی پیدا ہو گئی نا طلاق کے بعد ان کے ماں باپ کے دل میں, تو یہ دشمنی کی تو اجازت نہیں ہے, ٹھیک ہے. اس لیے کہ طلاق ہو گئی, اب طلاق میں ظاہر ہے جو کبھی تو ہوتا ہے کہ جی بڑی اسلامی طریقے سے طلاق ہو گئی, ٹھیک ہے, کہ بھئی نان نقطہ بھی دے دیا اور آپ نے تمیز کے ساتھ معاملہ کر دیا, بس نبھا نہ ہوا, ٹھیک ہے نا. یہ بھی تو اللہ تعالیٰ کے فیصلوں میں سے ایک فیصلہ ہوتا ہے کہ بھئی دو انسان آپس میں نہیں چل سکتے. صحابہ کرام کے درمیان کتنی طلاق ہوئی, نہیں بہت سارے صحابہ کے اور صحابیات کے ماں بہن جو ہے وہ طلاق ہوتی تھی, ہو جاتی تھی, ٹھیک ہے. تو اس کو پھر اللہ کا حکم سمجھنا چاہیے اور اس میں بھی خیر ہی دیکھنی چاہیے کہ بھئی یہ بھی بہتر ہی ہوا, اللہ تعالیٰ کی چیز بہتر ہی ہوتی ہے ایک ایمان والے کے لیے. لیکن اب اس کو اگر دشمنی کا سبب بنا لیا جائے اور پھر اس کی وجہ سے نا اگلے بندے کی نقصان, بھائی جو ساری بھی کنہیں کے بارے میں باتیں بتائی ہیں, وہ الگ پھر کیفیات کے اندر پیدا ہو جائے تو اس کی تو اجازت شریعت نہیں دیتی. البتہ اگر آپ کی بیٹی کے ساتھ کسی نے جیسے طلاق دی اور ساتھ ساتھ جو ہے وہ جیسے بہت برے برے معاملات بھی کرتے ہیں, مار پیٹ بھی اور حق بھی نہیں دیا اور جو ہے وہ دنیا میں جو ہے وہ ذلیل بھی کیا, تو اس میں پھر معاملہ یہ ہوتا ہے کہ جی ہمارے معاشرے میں انفارچونیٹلی یعنی معاملات یہ ہیں کہ سچا کوئی بھی نہیں ہے, سارے یعنی تقریباً ہر بندہ جھوٹ بولتا ہے, ٹھیک ہے نا. جھوٹ جیسے کہ پچھلے دنوں وہی حضرت شیخ العزیز قاسم کا درس ہوتا ہے, وہ ویسے تو ہمارے یہاں سعودی عرب میں سحری کا ٹائم ہو رہا ہوتا ہے, سحری سے پہلے کا ٹائم ہوتا ہے, 2:30 بجے ہوتے ہیں, جبکہ وہاں پر یہ درس حدیث ہو رہا ہوتا ہے, لیکن سننا چاہیے. پچھلے دنوں نا انہوں نے جھوٹ کے اوپر بہت ساری ماشاء اللہ حدیثیں اور بڑی بہت ساری باتیں کری تھیں, تو واقعی وہ بھی صحیح کہہ رہے تھے کہ جھوٹ جو ہے وہ ہمارے رگ رگ اور ریشے ریشے میں داخل ہو چکے, ٹھیک ہے. تو انفارچونیٹلی ابھی یہ معاملہ ایسے چل رہا ہے ہمارے معاشرے میں کہ جس کے اوپر بظاہر ظلم ہو رہا ہوتا ہے نا, تو ظلم کرنے والا تو جھوٹ بول رہا ہوتا ہے, لیکن جس کے اوپر ظلم ہو رہا ہوتا ہے نا وہ بھی سچ نہیں بول رہا ہوتا, وہ بھی جھوٹ بول رہا ہوتا ہے, ٹھیک ہے. تو اس وجہ سے جو ہے نا آج کے دور میں یہ ظالم اور مظلوم کو ڈٹرمن کرنا یہ اتنا آسان کام نہیں ہے, کیونکہ ہر بندہ اپنے آپ کو مظلوم سمجھتا بھی ہے اور پریزنٹ بھی ایسے ہی کرتا ہے کہ وہی مظلوم ہے اور دوسرے بندے کو 100% ظالم قرار دیتا ہے. اسی طریقے سے جو طلاقیں جو ہوتی ہیں نا, ان طلاقوں کے اندر جو دنیا میں مظلوم مشہور ہو جاتا ہے یا ہو جاتی ہے, تو اس کے اوپر ازیوم نہیں کر لینا چاہیے کہ اگلا بندہ ظالم ہے اور یہ مظلوم ہے, ٹھیک ہے نا. جیسے کہ آگے بات بھی آ رہی ہے, ٹھیک ہے نا, تفسیر میں بھی یہی بات آ رہی ہے کہ ازمپشنز کی بیسس کے اوپر نا کسی کو ظالم اور کسی کو مظلوم نہیں سمجھ لینا چاہیے. وہ ان بعض الظن والی آیا جو ابھی ہے ان کے تحت یہ بات آ رہی ہے, ٹھیک ہے. اب یہ کہ بھئی ان کو تو حق پہنچتا ہے ان کے والدین کو کھینا اور دشمنی کا کیونکہ ان کی بیٹی کے ساتھ بڑا ظلم ہوا, یہ تو بس گمان کی بیسس پر ہے کہ بھئی کیا واقعی ظلم ہوا تھا یا بیٹی صاحبہ نے بھی بہت کچھ کیا تھا. ٹھیک ہے نا, یہ جو ایک تصور ہے کہ جی بیٹی تو ظلم نہیں کر سکتی, عورت تو ظلم نہیں کر سکتی, صرف مرد ہی ظلم کر سکتا ہے, یہ تصور بھی جو ہے نا وہ اب اس دور کے اندر جو ہے نا یہ اتنا زیادہ اپلیکیبل نہیں رہا ہے. اس وجہ سے ہمارے مشائخ کی ایک نصیحت جو ہے وہ ہمیشہ یاد رکھنی چاہیے, بہت مشہور ہے یہ نصیحت, کہ اگر کوئی شخص تمہارے پاس آئے اور اس کی ایک آنکھ کھٹی ہوئی ہو اور وہ آ کے کہے کہ جی فلاں شخص نے اس کی آنکھ پھوڑ دی, ٹھیک ہے نا, اور واقعی تم دیکھ رہے ہو کہ اس کی آنکھ پھوڑی ہوئی ہے, پھوٹی ہوئی ہے آنکھ, رائٹ, تو تم اس وقت تک فیصلہ نہ کرو جب تک تم دوسرے شخص کو بھی نہ دیکھ لو, کیونکہ ہو سکتا ہے کہ اس نے اس کی دونوں آنکھیں پھوڑی ہوئی. یہ تو تمہارے سامنے آ گیا نا اپنی ایک آنکھ لے کر کے, اب تمہیں تو نہیں پتا کہ دوسرے کے ساتھ کیا ہوا, تو یہ بھی تو ہو سکتا تھا کہ بھئی اس نے اس کی دو آنکھیں پھوڑی تھیں تو اس کے جواب میں اس نے ایک آنکھ پھوڑی ہے. اور حقیقت میں یہی ہے آج کے دور میں یہی معاملہ چل رہا ہے, ٹھیک ہے نا, وہ اپنی ایک آنکھ لے کر کے آ جاتے ہیں, وہ دیکھو 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 جی میرے مجھے کیسا مارا ہے اور مجھے کیسا جو ہے وہ یہ معاملہ کیا اور میرے ساتھ یہ معاملہ کیا, اور ادھر کی جو پکچر ہوتی ہے وہ تو ہمیں پتہ ہی نہیں ہوتی کہ انہوں نے ان کے ساتھ کیا کیا. تو جھوٹ جو ہے نا یہ ایسی چیز ہے کہ جس کی بنیاد پر سارا معاشرتی نظام ہی خراب ہو جاتا ہے. اب کوئی قاضی صاحب بھی کوئی فیصلہ نہیں کر سکتے اور انصاف جو ہے وہ قائم ہی نہیں ہو سکتا جھوٹے معاشرے کے اندر. تو ہمیں جھوٹ سے ضرور سے توبہ کر لینی چاہیے, کم از کم اگر ہم کسی اور گناہ سے نہ بھی کر رہے ہو نا ابھی, کم از کم ہم جھوٹ سے توبہ کر کے اٹھیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں سچی اور سچی زندگی نصیب فرمائے. آخر الدعوانا الحمدللہ رب العالمین.